تفسیر دیکھیں گے آیت نمبر 45 سے. بہت ہی خوبصورت سبق ہے اور دل سوزی والی آیات ہیں, اور ایسے لگتا ہے کہ سورت الکہف کا جو مین تھیم یعنی مٹیریلزم کا خاتمہ, مادہ پرستی کا رت ہے, یہ آیات اس کی بہترین طریقے سے غمازی کرتی ہیں. اور یہ ان آیات میں سے ہیں کہ جو واقعی کسی انسان کی ترجیحات کو بدل سکتی ہیں. اسی دعا کے ساتھ شروع کرتے ہیں کہ اللہ تعالیٰ ہماری ترجیحات کو بھی بدل دے. فرمایا, وَدْرِبْ لَهُمْ مَثَلَ الْحَيَاةِ الدُّنْيَا كَمَا أَنْزَلْنَاهُ مِنَ السَّمَاءِ فَاخْتَلَطَ بِهِ نَبَاتُ الْأَرْضِ فَأَصْبَحَ هَشِيمًا تَذْرُوهُ الرِّيَاحُ وَكَانَ اللَّهُ عَلَى كُلِّ شَيْءٍ مُقْتَدِرًا. بیان فرمائیے ان سے دنیا کی زندگی کی ایک اور مثال. یہ پانی کی طرح ہے جسے ہم نے اتارا آسمان سے, پس گنجان ہو کر اگتی ہے اس پانی سے زمین کی انگوریاں, پھر کچھ عرصے کے بعد وہ خشک بوسیدہ گھاس ہو جاتی ہے, اڑائے پھرتی ہیں اسے ہوائیں, اور اللہ تعالیٰ ہر چیز پر قدرت رکھنے والا ہے. عجیب دل کو اداس کرنے والی آیت ہے, اور انسان کا اپنے بارے میں سوچنے کو دل چاہتا ہے کہ دنیا کی زندگی اتنی بے ثبات ہے کہ جیسے آسمان سے پانی کا برسنا, اس کے ساتھ سبزے کا ملنا, کچھ دن کی بہار, پھر زردی, پھر خشکی, اور پھر درختوں سے جھڑ جانا. یہ ہے زندگی. کریں کیا؟ اس زندگی کو کیا پکڑ لے؟ نہیں پکڑ سکتے. گزرتے وقت کو روک لے؟ نہیں روک سکتے. جیسے سڑک پہ گاڑی چڑھ جائے تو پھر اس کے بعد رکتی نہیں جب تک کہ ڈرائیور ہی نہ اس کو روکے. اللہ کی ذات نے ہم سب کو دنیا کی اس روڈ پہ ڈال دیا. جس دن بچہ دنیا میں آتا ہے کبھی اس دن یہ آیت کو پڑھ کے تو دیکھے. دل ہی نہیں چاہتا اس آیت کو پڑھنے پہ یا اس کے مفہوم کو سمجھنے میں. نیا نیا انسان دنیا میں آتا ہے, سب خوش ہوتے ہیں, مبارکبادیاں. کتنی دل کو خوشی ہوتی ہے جس وقت کسی کو اولاد ملتی ہے, لیکن کبھی اس وقت بیٹھ کے کوئی سوچے کہ آج معصوم سا بچہ, گلاب کی پتیوں جیسے اس کے ہونٹ, ہاتھ لگاؤ تو آپ کے ہاتھوں کے لمس کو بھی محسوس کرتے ہوئے مسکرا دے, کل اس کا انجام کیا ہونے والا. ہو سکتا ہے اسی بچے کے پہلو میں بیٹھی ہوئی کوئی نانی یا دادی, جھریوں سے بھرا ہوا چہرہ, اور اپنے چہرے پہ یہ حقیقت کھولے ہوئے کہ وَدْرِبْ لَهُمْ مَثَلَ الْحَيَاةِ الدُّنْيَا كَمَا أَنْزَلْنَاهُ مِنَ السَّمَاءِ, کہ اس بچے کو بتاؤ کہ جس دنیا میں تم آئے ہو یہ کوئی فن پلیکس نہیں ہے, یہ دنیا کی کھیتی کوئی تمہارے لیے ایسی جگہ نہیں کہ جہاں تم دل لگاؤ گے, آ رہے ہو جلدی سے گزر جانا, ٹھہر کے نہ دیکھنا. یہ دنیا کی بستی جو بستی ہے, بستے بستے بستی ہے, مل جائے تو مٹی, نہ ملے تو سونا ہے. اس طرح انسان دنیا میں آتا ہے امیدوں سے بھرا ہوا. خود انسان کی تو کیا امیدیں ہوں گی, نہ ہم بچے سے پوچھ سکتے ہیں, نہ ہمیں اپنا یاد ہے, لیکن اس بچے کو آتا دیکھ کر دوسرے بڑی امیدیں لگا لیتے ہیں. کوئی کہتا ہے یہ بچہ بڑا ہوگا, میرا معاشی طور پہ مددگار بنے گا. کوئی کہتی ہے ماں میں اس کے ماتھے پہ سہرا بندھا دیکھوں گی. کوئی کہتا ہے میں اس کے بچوں کو کھلاؤں گا. باپ کہتا ہے یہ بڑھاپے میں کاروبار کو سنبھالے گا. ابھی دنیا میں آیا ہی ہے تو امیدیں لگ گئیں. اگر ہم پانی کے ساتھ بچے کی مثال لیں تو انسان کا وجود بھی تو پانی سے بنتا ہے نا. اللہ تعالیٰ نے کہا بیان کیجئے, وَدْرِبْ, اور دربا کہتے ہیں ایک چیز کو دوسری پر مارنا. جب بھی کوئی چیز دوسرے پر ماریں تو آواز پیدا ہوتی ہے نا, ٹکراتا ہے. اسی طرح جب ہم بات کرتے ہیں نا تو ہمارے بولے ہوئے لفظ دوسرے کے کانوں پہ جا کے ٹکراتے ہیں, جیسے اس وقت میرے لفظ آپ پہ ٹکرا رہے ہوں گے. تو لہٰذا دربا کا لفظ عربی زبان میں تین معنوں میں آتا ہے. لفظی ترجمہ اس کو آتا ہے دربا, مارنا, اس نے مارا, ٹھیک ہے, لیکن بات کرنا, اور قرآن پاک میں اس معنوں میں بہت دفعہ یہ آیا ہے. جتنی مثالیں آئی ہیں موسٹلی اسی سے آئی ہیں. خاص طور پہ سورت ابراہیم میں ہم پڑھ چکے وَدْرِبْ لَهُمْ مَثَلَ الْكَلِمَةً طَيِّبَةً، وَدْرِبْ دَرَبَ کا لفظ بہرحال بہت دفعہ آتا ہے، تو بات کرنے کا معنی. تیسرا معنی اس میں سفر کرنے کا بھی آتا ہے. وہ کیسے؟ سفر میں بھی بندہ اپنا پاؤں زمین پہ مارتا ہے، کچھ تو بہت ہی زور زور سے مارتے ہیں نا. تو یہاں کون سا معنی ہے اس کے اندر؟ دوسرا، کہ سنائیے، بیان کیجئے، ان کے کانوں کے پردوں پر یہ بات آ جائے. اور وہ کیا؟ کہ مثل الحیات الدنیا کما انزلناہ من السماء، دنیا کی زندگی کی مثال. یا نوٹ کیجئے گا، کسی ایک بشر کی زندگی نہیں کہا گیا. جیسے مثال ہے کہ بچے کی زندگی کہتے ہیں نا، بچی کی زندگی، عورت کی زندگی نہیں. مثل الحیات الدنیا، پوری دنیا کی زندگی. اللہ اکبر، کسی کو نہیں پتا کہ کتنی آ چکی ہے اور کتنی ابھی باقی ہے. لیکن ساری دنیا کی مثال جمع کر لیں تو وہ کیسے ہے؟ کما انزلناہ من السماء، جیسے ہم نے آسمان سے پانی اتارا. اگر دنیا کی زندگی کو دیکھیں تو اسے ایک چھوٹا سا اشارہ ملتا ہے جو قرآن پاک کی ایک اور آیت سے بھی وضاحت ہوتی ہے اور حدیث سے بھی مفہوم ملتا ہے کہ اللہ تعالیٰ نے ہر چیز کو پانی سے پیدا کیا. سورۃ نور میں بھی ہم پڑھیں گے ہر چیز پانی سے پیدا ہوئی ہے. اور آج سائنس بھی کچھ اسی بات پہ متفق ہو رہی ہے کہ انسانیت کا آغاز پانی سے ہی ہوا تھا. اور اگر بچے کی پیدائش کو دیکھ لے تو پانی کون سا؟ سورۃ طارق میں آتا ہے مم مائن دافق یخرج مم بین الصلب والترائب، اے انسان تجھے اچھلتے ہوئے پانی سے تو پیدا کیا جو ماں کی کے سینے اور باپ کی پشت سے نکلتا ہے. کبھی اس کو مائن مہین کہا، حقیر پانی، معمولی پانی سے انسان تم پیدا ہوئے. انزلناہ من السماء تھا، بارش ایسے آسمان سے آتی ہے تو بچہ پیدا ہوگا کہ نہیں، حمل ٹھہرے گا نہیں، یہ فیصلہ بھی آسمان سے ہی ہوتا ہے، ماں باپ کے ہاتھ میں کچھ بھی نہیں ہوتا. پھر کیا ہوا؟ فاختلط بہ نبات الارض، پھر حلط ملط ہو گئی. اختلط خالام تو اس کا روٹ ہوتا ہے، اس کا معنی ہوتا ہے گڈ مڈ ہو جانا، جیسے بہت ساری چیزیں مکس اپ ہو جائیں نا تو سمجھ نہیں آتا. جب کوئی فصل بہت گھنی ہو جاتی ہے تو اس کی جو بالیاں نکلتی ہیں وہ ایک دوسرے کے اندر الجھتی ہیں، گچھوں کے گچھے. جیسے آپ نے کبھی کوئی فصل لگی ہوئی دیکھی ہوگی تو بیچ میں ملی ہوتی ہے، اس کو کہتے ہیں فاختلط بہ نبات الارض. اگر بچے کی پیدائش سے دیکھیں تو باپ کے پانی کا ماں کے رحم میں جانا اور وہاں اس پانی کا مکس اپ ہو جانا ہے اس میں اشارہ. نبات الارض یعنی بچہ پیدا ہو گیا، بن گیا، اللہ تعالیٰ نے کر دیا اس کو زندہ. بس اتنے میں بات چھوڑ دی. پیچھے سورہ یونس میں ڈیٹیل سے اس پہ بات ہوئی ہماری کہ پھر بیچ میں تھوڑے سے اور دور آئے، لیکن یہاں تو ایسے لگتا ہے کہ بچہ پیدا ہوا، پس بہ حشیمن، پھر کر دیا اس کو خشک گھاس. حشیمہ کا لفظ حشمہ سے ہے، ہا شین میم، چورا چورا، ریزہ ریزہ کرنا. اس کا لفظی معنی ہوتا ہے توڑنا. ہڈی سوکھی روٹی بھی، کیونکہ بہت جلدی ٹوٹتی ہے نا سوکھی روٹی، اسی طرح سوکھی شاخ بہت جلدی ٹوٹ جاتی ہے. اور آپ نے نام سنا ہوگا، نبی صلی اللہ علیہ وسلم کے آبا اجداد میں ہاشم نام کے تھے، جو اللہ کے نبی صلی اللہ علیہ وسلم کے دادا کے پھر باپ تھے. تو ان کا نام ہاشم کیوں تھا؟ کیونکہ وہ حاجیوں کو روٹیاں گھی میں چورا چورا کر کے، جیسے ہمارے ہاں چوری کہتے ہیں نا، تو وہ روٹیاں گھی میں بھگو بھگو کے کھلاتے تھے، تو اسی سے پھر ہاشم ان کا نام ہوا. یہاں اشارہ ہے کہ جب خزاں آتی ہے تو وہی پتے سوکھ کے چورا چورا ہو جاتے ہیں، زمین پہ گرتے ہیں، اور تزروح الریاح، پھر ہوائیں ان کو اڑائے پھرتی ہیں ادھر سے ادھر، چھل چھل کر کے آوازیں آتی ہیں. کبھی آپ نے خزاں کے موسم میں باہر سرسراہٹ سنی ہوگی، عجیب اداسی ہوتی ہے اس ہوا کے اندر، یہ کون سی ہوا ہے؟ یہ بندے کے بڑھاپے کی بات ہے. سورۃ یونس کی جو آیتیں تھیں اس میں مفہوم کیا ملا تھا ہمیں؟ کہ بالکل جوانی میں موت آ گئی، ابھی پودا لگا تھا، سرسبز ہوا اور خشکی ہو گئی. یہاں ایسے لگتا ہے کہ بڑھاپا آ گیا. اشارہ کیا ہے؟ کہ اگر جوانی میں چلے جاؤ تو بھی، اور اگر بڑھاپے میں چلے جاؤ تو بھی، انجام ایک ہی ہے. ہم راستے میں بھی بات کر رہے تھے کہ کوئی بوڑھوں کی بات کر رہا تھا کہ جب یہاں اولڈ ہومس میں لوگ چھوڑ کے جاتے ہیں تو کتنے کرینکی ہو جاتے ہیں، ان کو پورا گھر کا ماحول بنا کے دیتے ہیں، ویسے ہی پسندیدہ ان کی چیزیں، ٹوائلٹ، کچن، سب کچھ، लेकिन क्रैंकी होते हैं। क्यों? तजरूह हो रिया, जैसे हवा पत्तों को फेंकती है ना, इस तरह बूढ़े लोगों को औलाद फेंक के आती है। कौन रखेगा अब्बा को? वही चीज़ है, एक वक्त में खुशी होती है दिल की, वो बोझ बनता है कि अच्छा अब ये जिम्मेदारी कौन निभाए। अब देख लीजिए दुनिया में इंसान इतना कमज़ोर है कि कोई भी काम करता है ना, शुरू में बड़ा जोश होता है और बाद में मुंतजिर होता है कोई और ही कर दे। ये बूढ़ा बाप, ये बूढ़ी माँ बस प्यार की हद तक ठीक है, लेकिन इनको संभाल नहीं सकते। कब अकान अल्लाह अला कुल्ली शय मुख्तदिरा, और अल्लाह तो हर चीज़ पर इक्तदार रखता है, कुदरत रखने वाला है। अभी शायद को पढ़ के जब दिल खाली हुआ तो अल्लाह ताला ने एक ऑप्शन दिखाई बड़ी खूबसूरत, और वो क्या? अल माल वल बनून ज़ीनतुल हयात दुनिया, माल और बेटे तो सिर्फ दुनिया की ज़िंदगी की ज़ेबो ज़ीनत हैं, जिसका तज़किरा पीछे हो गया आयत में। ये दुनिया क्या है, या माल की सूरत में मिलती है या औलाद की सूरत में मिलती है, और कोई ऐसा नहीं है जो ये कहे कि मुझे इन दो चीज़ों की ख्वाहिश नहीं और मुझे इनको देखकर खुशी नहीं होती। अक्सर लोग इसीलिए बेमज़ा रहते हैं कि उनके पास इन दो में से कोई एक या दो चीज़ें नहीं होती, और जब ये चीज़ें मिलती हैं तो बंदे को ऐसा लगता है कि ज़मीन पर पाँव ही नहीं पड़ रहा, चाल बदल जाती, अकड़ आ जाती, गर्दन बदल जाती। कहा हाँ है तो सही, लेकिन याद रखो कि ये ज़ीनतुल हयात दुनिया, अगर आप इस हयात दुनिया के लफ्ज़ से एक एरो निकालिए और पिछली आयत के मसल अल हयात दुनिया पे जाके टिका दें, तो आपको आज पता चल जाएगा कि माल और बेटों की असल क्या है। जो पिछली आयत में दुनिया की ज़िंदगी की हकीकत बताई गई ये है, माल माल नहीं रहेगा। इंसान का मैलान कितना ही क्यों ना हो, माल यमील मैलान से ही माल है, झुकाव होता है इसकी तरफ। और बनीन बनून इबन बेटे औलाद दिल कितना ही क्यों ना लगे, लेकिन हैं ये दुनिया के खेतियाँ। फिर क्या ऑप्शन है हमारे पास? वल बाकियातुस्सालिहात, बाकी रहने वाली नेकियाँ। यहाँ माल और औलाद के तकाबुल में लग रहा है कि आई हैं बाकियातुस्सालिहात, कि उनको छोड़ दो बाकियातुस्सालिहात करने लग जाओ, क्योंकि खैरुन इंदा रब्बी का सवाबन, ये बेहतर हैं तेरे रब के हाँ सवाब के एतबार से, व खैरुल अमला, और बेहतर हैं जिनसे उम्मीद वाबस्ता की जाती है। तो यहाँ याद रखिए कि ये तकाबुल के लिए नहीं आया, ये नहीं पैगाम इस आयत का कि माल और बेटों को छोड़ दो और तस्वीर लेके उस पर कुछ वज़ाइफ करते रहो तो तुम्हारे लिए बाकियातुस्सालिहात होंगे, बल्कि यहाँ पैगाम दिया गया कि माल और औलाद को बाकी रहने वाली नेकियाँ बना लो। इस ठंडक को सिर्फ दुनिया की ठंडक क्यों समझते हो? कोशिश करो कि ये ठंडक तुम्हारी आखरत तक चले, और ये बात हम सूरत हदीद में जाके बहुत अच्छी तरह समझेंगे इंशाल्लाह ताला। उधर भी एक अजीब ही अंदाज़ है जो अल्लाह सुब्हानहु तआला ने इख्तियार किया है कि लमुअन्नमल हयात दुनिया, दुनिया की ज़िंदगी जो है उसकी कहानी बड़े खूबसूरत अंदाज में वहाँ बयान की है। तो यहाँ पे ये नहीं कहा कि इनको छोड़ दो, बल्कि कहा कि फ़िक्र करो कि ये तुम्हारे साथ आगे भी जाएं। अगर हम कुरान और सुन्नत का मिजाज समझें तो मैं एक जुमला बोलने की गुस्ताखी करती हूँ, कोई बुरा ना माने, आपकी औलाद है या आपकी असली औलाद नहीं है, आपके शौहर हैं या आपके असली शौहर नहीं है। आप कहते हैं ये क्या आपने कहा, ये तो बहुत बड़ी बात कह दी। बड़ी नहीं कही मैंने, बहुत छोटी बात है। रिवायात से जो चीज़ हमें मिलती है वो क्या है कि कल जब हम क़यामत के मैदान में खड़े होंगे ना, तो दुनिया के जो रिश्ते मोहब्बतें इनके साथ हमारी हमदर्दियाँ थी ना, ये उस वक्त नसब की बजाय हमारे आमाल के साथ जुड़ चुकी होंगी। मसलन अगर औलाद से दुनिया में बहुत मोहब्बत थी और दिल था कि ये नेकी पे आ जाए, तड़पते ही रहे सारी ज़िंदगी, आंसू ही बने रहे बच्चे, लेकिन मैदान महशर में जाते ही बिल्कुल इंसान का दिल एहसासात से खाली हो जाएगा। वरना तो आप देखिए कि हज़रत नूह अलैहिस्सलाम को क्या जन्नत अच्छी लगेगी जब बेटा कनान याद आएगा? नहीं अच्छी लगेगी ना। तो लिहाजा असल रिश्ते वहाँ जाके बनेंगे। ये हमारे शौहर जो हैं ये हमारे असली शौहर नहीं है, असली हो तो छोड़ के क्यों जाएं? बीच रस्ते में साथ टूट जाता है, या हम छोड़ जाते हैं या वो हमें छोड़ते हैं। کل اصل رشتے وہاں جا کے بنیں گے، مثلاً بی بی آسیہ فرعون کی بیوی تھی نا، اسی کی زوجیت میں گئیں، تو کیا خیال ہے کل اس کی زوجیت میں ہوں گی؟ نہیں ہوں گی۔ اللہ سبحانہ وتعالیٰ میں پیغام دے رہا ہے کہ تم ان وقتی رشتوں کو ابدی رشتوں میں بدل لو۔ وہ کیسے ہوگا؟ یہی ہے ان کو باقیات و صالحات بنانا۔ پہلی چیز مال ہے تو مال کو دیکھ لے کہ جو تمہارے پاس مال ہے تم خود ہی نہ اس پہ جھکتے رہو، اس کو لگا دو ایسے راستوں میں کہ کل تمہارے بعد وہ باقیات و صالحات بنے۔ یہ جو مال ہوتا ہے نا، یہ چھوٹی چھوٹی پنیری ہے ہماری، بوٹیاں، اچھی سی زمین دیکھ کے نہ وہاں جا کے لگا دیا کریں، تلاش میں رہا کریں، کہاں میرا یہ ڈالر لگے گا، کہاں میرا یہ کرون لگے گا، کون سے موسم میں لگے گا اور کہاں اس کی صحیح حفاظت ہوگی۔ یہ تین لفظ ہیں جو ہم نے سورہ بقرہ میں تفصیل میں دیکھے تھے۔ بے موقع پھینک دے مال تو بھی صحیح نہیں چلتا، پنیری نہیں لگتی، بے موسم کی ہو اور آگے سے کوئی حفاظت نہ کرے تو بھی ضائع ہوتی ہے۔ اسی لیے جب مناسب موقع ہوتا ہے تو آپ اپنے مال کو بہترین طریقے سے استعمال کر سکتے ہیں۔ بچے، بنون کہہ کہ اصل میں اس میں بنات بھی ہیں، یہ نوٹ کر لیجئے گا بات، ورنہ بہت سارے لوگ اس آیت پہ دھوکہ کھاتے ہیں کہ بیٹیاں تو پھر ہیں ہی نہیں۔ نہیں، عربی زبان میں تغلیب کا صیغہ ہے یا کہ غالب آتا ہے نا بیٹا بیٹی پہ، تو لہٰذا بیٹا بول کے بیٹی کا، جیسے عام انو میں آمنات بھی ہوتی ہیں، قرآن پاک میں اس کی مثالیں ہیں۔ تو بیٹوں کو کیسے کرو؟ پہلی بات یہ ہے کہ ان بیٹوں کو جب مانگو تو یہ دعا کرو کہ رب بہب لی من الصالحین، حضرت ابراہیم نے جیسے مانگا، اور مانگو تو حضرت زکریا علیہ السلام کی طرح کہو کہ اللہ تعالیٰ رب بہب لی من لدنک ذریۃً طیبۃً، طیب ذریت مانگی ہے، کوئی ان میرڈ بھی ہے نا تو وہ بھی دعا یہی کیا کرے کہ اللہ جب میری شادی ہوگی تو مجھے نیک صالح اولاد دینا۔ جو نیکیاں خود نہیں ابھی ہو پا رہی اس کی خواہش شروع کر دیں کہ اللہ اولاد کی صورت میں پوری کر دے گا۔ پھر اسی طرح اولاد کو باقیات و صالحات میں بنانے کا دوسرا اینگل کیا ہے؟ کہ جب اللہ سبحانہ تعالیٰ اولاد کی امید دلا دے تو ماں اور باپ اپنے تعلق کے بیچ میں اس طرح کے تعلقات نہ لے آئیں کہ پیٹ کا بچہ جو ہے وہ باقیات و صالحات بننے سے رک جائے۔ ہمارے تعلقات میں جب لمٹ سے کراس ہو جاتی ہیں نا چیزیں، تو اللہ تعالیٰ اس کے بدلے میں کسی نہ کسی چیز کو حدوں سے پار کر دیتے ہیں۔ لہٰذا شوہر بیوی کا تعلق جتنا فطری ہوگا اتنا آنے والی اولاد باقیات و صالحات میں ہوگی۔ پھر اسی طرح دعا کا پڑھنا، اللہم جنبنا الشیطان وجنب الشیطان ما رزقتنا، یہ سب پریکاشنز ہیں جو انسان لیتا ہے تو امید کی جاتی ہے کہ بچہ جو پیدا ہوگا وہ باقیات و صالحات ہوگا۔ پھر اس کے بعد یہ ہے کہ جب بچہ پیدا ہو تو وہ ساری سنتیں پوری کی جائیں جو نبی صلی اللہ علیہ وسلم سے معلوم ہوتی ہیں۔ پھر ماں کے پیٹ میں ہوتے ہوئے بھی بچے کو ماں باقیات و صالحات کی طرف مائل کر سکتی ہے، کیسے؟ اپنے معمولات کو ٹھیک رکھ کے، اس کا قرآن پڑھنا سیکھنا، بھاگ دوڑ، اللہ کا دین پھیلانا، اس کو ہر لمحے غم ہی ایک لگا ہوا ہے کہ میں کچھ کر لوں پھر تو میرے پاس وقت کم ہوگا۔ لہٰذا اس طرح کی باتوں کو سوچنا، یہ انشاءاللہ آنے والے بچے پہ اس کا اثر پڑتا ہے۔ اور بڑے خوش قسمت ہے وہ بچے جو ماؤں کے پیٹ سے ہی پورا قرآن سن کے آتے ہیں، اور بڑی خوش قسمت مائیں ہیں وہ جو پیٹ میں بچوں کو رکھ کے اللہ کے دین کی طرف آتی ہیں اور انسانیت کی خدمت کرتی ہیں۔ پھر اس کے بعد اصل مرحلے شروع ہوتے ہیں جو ہمیں بعد میں خیال آتا ہے، اور وہ ہیں تربیت کے۔ کوئی بھی بچہ باقیات و صالحات میں کب ڈھلتا ہے؟ جب اس کی مناسب تربیت کی جائے، اور اچھی تربیت کے لیے ماں باپ کی خود اچھی تربیت ہونا لازمی ہے۔ بہت سارے لوگ کہتے ہیں بچہ بڑا ہو رہا ہے اب کوئی اسکول ڈھونڈو، اور اسلامی اسکول ڈھونڈو اور اس میں ڈالو، دیکھنا بچہ باقیات و صالحات میں ڈھل جائے گا۔ میں ایک جملہ اکثر بولتی ہوں، میں نے کئی بچوں کے جو ہمارے پروگرامز ہوتے تھے تو مدرس کی میٹنگ جب ہوتی تھی تو کئی بار یہ جملہ بولا ان کے سامنے، کہ اگر اسلامی اسکولز آپ کے بچے کے دل میں ایمان کا بیج ڈال بھی دیتے ہیں نا، یا آپ کے بچے میں ایمان آتا ہے، لیکن یاد رکھے کہ یہ پودا آپ کے گھر کے آنگن میں لگنا ہے جا کے۔ کوئی اسکول بچے کو ایمان دے دے اور گھر کا ماحول ایسا ہی نہ ہو کہ وہ پودا وہاں پنپ سکے، تو اسکول والوں کی محنت ضائع ہو جاتی ہے۔ तो लिहाजा आप हमारे पास बच्चे को भेज के मुतमईन ना हो जाइएगा कि अब बच्चा बहुत बड़ा आलिम और मुत्तकी बनेगा, जब तक आपके घर का माहौल सूटेबल नहीं होगा ये पौधा नहीं बढ़ेगा। ये कोशिशें जो होती हैं ये इंसान को फिर लेके जाती हैं। और आप सोच सकते हैं कि जब बंदे की शुरू से ये नीयत होगी तो अल्लाह ताला उसका अजर ज़ाया तो नहीं करेगा। जहाँ आज के दौर में लोगों के औलादों के बिगाड़ के शिकवे दिखते हैं, वहाँ अल्हम्दुलिल्लाह बड़ी आंखों की ठंडक वाली औलादें भी दिखती हैं। लेकिन यह है कि अगर माँ बाप के पास ख़ुद भी इस चीज़ की समझ हो। फरमाया कि ये है जिसकी तमन्ना करो, खैरु इंदा रब्बिका सवाबन, अल्लाह के हाँ सवाब के एतबार से ये बड़ी खूबसूरत चीज़ है। क्या पता चला कि माल और बेटे तो सबके पास नहीं होते, तो क्या फिर वो बाकिया तो सालेहात से महरूम हो जाए? नहीं, वो अल्लाह से दुआ करे कि अल्लाह मुझे बाकिया तो सालेहात की तौफीक दे। ये कैसे होगा, अब इसको भी थोड़ा सा देख लेते हैं। मुस्नद अहमद इब्ने हब्बान और हाकिम अबू सईद अल-खुदरी से रिवायत लाते हैं कि अल्लाह के नबी ने फरमाया, बाकिया तो सालेहात को ज़्यादा से ज़्यादा जमा किया करो। अर्ज़ किया गया, वो क्या हैं? आपने फरमाया, सुभानअल्लाही, ला इलाहा इल्लल्लाहु, अल्हम्दुलिल्लाहि, अल्लाहु अकबर, वला हौला वला कुव्वत इल्ला बिल्लाह कहना। इसी तरह एक और रिवायत में, सुभानअल्लाही वल्हम्दुलिल्लाहि वला इलाहा इल्लल्लाहु वल्लाहु अकबर के बारे में फरमाया, ये हैं बाकियातु सालेहात। अब ये तो कलेमात है ना ज़ुबान के, हकीकत है कि ये बाकियातु सालेहात है, इसमें कोई शक नहीं। और हदीस से भी यही चीज़ मिलती है, बल्कि ला हौला वला कुव्वत इल्ला बिल्लाह के बारे में तो बड़ी प्यारी रिवायत आती है कि आपने हज़रत जाबिर से कहा कि ये पढ़ा करो, क्योंकि ये 99 दरवाज़े बीमारी और तकलीफ़ के दूर कर देता है, जिसमें सबसे कम दर्जे की तकलीफ़ जो अल्लाह दूर करता है वो फ़िक्र और हम है। गम की तरह हम दिल को लगा होता है, यानी सबसे हल्की चीज़ जो ला हौला वला कुव्वत इल्ला बिल्लाह से दूर होती है वो गम है। तो आप सोचें कि फिर पीछे रह क्या गया, सारा डिप्रेशन तो ख़त्म हो गया। तो ये है ज़ुबान के बाकियात सालेहात। इसी तरह बाकियात सालेहात की एक और तफसीर है, 5 वक्त की नमाज़ें, ये भी एक रिवायत हमें मिलती है। फिर इसी तरह एक अगली तफसीर इसकी नोट कीजिएगा कि बाकियात सालेहात से मुराद मुतलक आमाले सवाले हैं, सारे के सारे आमाल सवाले, 5 नमाज़ें, दूसरे आमाल और सब कुछ। और आप याद रखिए कि हर नेकी बाकियात सालेहात बन जाती है अगर इंसान उसको करे इस नियत के साथ कि यह आगे चले। हज़रत अली रज़ी अल्लाह ताला अन्हु का बड़ा प्यारा कौल है, कहते हैं कि खेती 2 किस्म की होती है, दुनिया की खेती तो माल और औलाद है, और आखिरत की खेती बाकियात सालेहात है। और फिर कहते हैं किसी को अल्लाह ताला दोनों दे देता है और अल्लाह हमें उन्हीं में कर दे। रब्बना आतिना फिद दुनिया हसनतं व फिल आखिरती हसनतं व क़िना अज़ाबन्नार। हसन बसरी कहते हैं कि बाकियात सालेहात इंसान की नियत और इरादा हैं, कि आमाले सालिया की कबूलियत उस पर मौकूफ़ है। बड़ी गहरी बात है ये। आप नेकियों के पहाड़ बन जाएं, ढेर लगा दें, लोग देखें आपकी नियत और इरादा क्या था, ये अगर सही नहीं है ना तो वो याद रखें, मिसाल के गलत एड्रेस पे पैकेज पहुंच जाएगा, आपके रब के पास नहीं पहुंचेगा। इसी तरह उबैद बिन उमर एक मुफस्सिर हैं, कहते हैं बाकियात सालेहात नेक बेटियां हैं, कि वो अपने वालदैन के लिए सबसे बड़ा ज़खीरा सवाब है। अल्लाह हमें ऐसा कर दे अपने माँ बाप के लिए। हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा की एक रिवायत बयान करते हैं कि आपने फरमाया कि मैंने अपनी उम्मत के एक शख्स को देखा कि इसको जहन्नुम में ले जाने का हुक्म दिया गया, तो इसकी नेक लड़कियां इसको चिमट गईं और रोने लगीं और शोर करने लगीं, और अल्लाह ताला से फरियाद की कि या अल्लाह, इन्होंने दुनिया में हम पर बड़ा एहसान किया था और हमारी तरबियत में मेहनत उठाई थी, तो अल्लाह ताला ने इस पर रहम फरमा दिया। ये तफसीर कुर्तुबी की रिवायत है। अल्लाह वखैरु अमला, इसकी आरज़ू करो। अमल पीछे पड़ चुके हैं ना, छोटी आरज़ू है। तमन्नाएं, अल्लाह ताला कहते हैं दुनिया के माल औलाद की तमन्नाएं तो रखते हो, लेकिन इसकी करो कि बाकियात तो सालेहात करें। और इस पे अगर हम सब वाकई अपनी ज़िंदगियों को देखें, अपनी भाग दौड़ को देखें, तो कितनी बाकियात तो सालेहात हैं और कितनी नहीं है। और आप देखिए कि इंसान इन्हीं दो चीज़ों के साथ भी नेकियाँ कमा सकता है, बल्कि औलाद जितना माँ बाप के फिर हाथ बनती है बाद में, वो उसके मिशन की तकमील को पूरा करती है। मेरा लेके औलाद एक ऐसी चीज़ है जिस पर बंदा मान रख सकता है, लेकिन अगर वो बिगड़े हुए ना हो तब, वरना तो अपनी औलाद बात नहीं मानती और दूसरे मान लेते हैं। माल के अंदर भी इंसान को बड़ा मान होता है, आपके हाथ में माल हो, आप किसी को नेकी किसी की ज़रूरत पूरा करने के लिए हर वक्त तैयार होते हैं। और किसी सहाबे कराम के पास जब माल आता था तो वो यही सोचते थे कि हम दूसरों की ज़रूरत पूरी करेंगे। तो लिहाजा अगर माल है तो बुरा ना कहें उसको, औलाद है खुशियाँ मनाएं, लेकिन तमन्ना इसकी करें कि अल्लाह बाकी रहने वाली नेकियाँ हों। अब आगे अल्लाह ताला क़यामत के कुछ मनाजिर हमारे सामने रखते हैं ताकि हमें दुनिया की हकीकत और अच्छी तरह समझ में आ जाए। फरमाया व यौम नुसय्यिरुल जिबाल व तरुल अर्दा बारिज़ा, और ग़ौर करो जिस रोज़ हम हटा देंगे पहाड़ों को इनकी जगह से, और तुम देखोगे ज़मीन को कि खुला मैदान है, कुछ भी वहाँ नहीं होगा। नुसय्यिरू सय्यरा युसय्यिरू से चलाना, यानी पहाड़ चलने लगेंगे। क़यामत का झटका और धमाका इतना ज़्यादा होगा कि वो पहाड़ों को उनकी जगह से हिला देगा। जैसे बहुत ज़ोर से जब गाड़ी का एक्सीडेंट होता है तो इंजर पिंजर हिलता है ना, कितनी एनर्जी आ जाती है गाड़ी में कि कितनी दूर कलाबाजियाँ खाती है। तो क़यामत का धमाका इतना ज़बरदस्त होगा कि इतनी एनर्जी भर जाएगी दुनिया में कि पहाड़ उसकी वजह से चलने लग जाएंगे। वतरलर दबारिज़ा, और ज़मीन को तुम बिल्कुल बंजर देखोगे। बारिज़ा बराज़ा होता है बिल्कुल खुला हो जाना, नमोदार होना। पहाड़ जो अपनी जगह से हट गए तो पीछे क्या रह गए, चटियल मैदान। वहशरनाहुम, और हम उनको जमा करेंगे हर एक को, माल औलाद वालों को भी, बाकियात सालेहात बनाने वालों को भी, और इन चीज़ों को ज़ाया करने वालों को भी। फलम नुगादिर मिनहुम अहदा, बस नहीं पीछे रहने देंगे इनमें से किसी एक को। गैन दाल रुआ रूट होता है गदर से, किसी को पीछे नहीं छोड़ेंगे, सब अल्लाह के सामने खड़े होंगे और उनको पता चल जाएगा कि ये अल्लाह की ज़ात सच्ची थी। आज सुबह जब हम आए तो मुझे ऐसे लग रहा है कि नायतों को पढ़ने के लिए माहौल बाहर बहुत अच्छा बना हुआ था। मेरे हाल कोई गाड़ी नहीं हमने रोड पे देखी इधर, खामोशी, छुट्टी का दिन, हड़ताल। तो जब भी कभी मैं ये आयतें पढ़ाती हूँ ना तो मेरा दिल खाली हो जाता है, मुझे ऐसे ही लगता है कोई कुछ नहीं। कभी आपने देखा होगा टीवी में, खबरों में दिखाते हैं आज हड़ताल थी, सारे बाज़ार बंद रहे, दुकानें बंद थी। इस आयत को पढ़ के बिल्कुल वही मंज़र आता है, सारी रौनकें ख़त्म, जिनके पीछे बैठे हुए थे वो सब ख़त्म, और आज सब अपने रब के सामने पेशी के लिए। कभी चंद लम्हों के लिए इमेजिन तो करके देखें, अब ज़रा आँखें बंद करें और सोचें, सब ख़त्म हो गया, सब गया, अपने आप को आगे 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 लेते जाएं। जितनी हमारे पास नेमतें ज़्यादा होती हैं ना, उतने उसके सदमे ज़्यादा आते हैं। आज सुबह भी मेरे जहन में ख़्याल आ रहा था कि कुछ लोग बहुत भाई बहन होते हैं ना, चार पांच बहनें हैं, चार पांच भाई हैं, अल्लाह की देन है, तो खुशी तो बहुत होती होगी, लेकिन हर वक्त किसी न किसी का कोई गम भी आता ही होगा। आज वो बीमार है, आज उसकी बीवी का कुछ हो गया, आज उसके बच्चे को हो गया। जिनके थोड़े होते हैं ठीक है, उनके बहुत ज़्यादा लाड़ चाव नहीं भी हो पाते होंगे, लेकिन आप सोचिए कि उनको गम भी तो थोड़ों के मिलते होंगे ना। लेकिन जो कुछ भी हमारे पास, सब ख़त्म। रिवायात में आता है कि नबी सल्लम की ज़िंदगी के जब आखिरी दिन थे ना, तो जिब्राइल अलैहिस्सलाम आपके पास आए और आपको कहा कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, जिसको चाहना चाह लें, लेकिन एक दिन तो जाना है, जिससे जितनी मोहब्बत है कर लें, जुदाई तो आएगी। हज़रत फातिमा के बारे में आता है, यानी ऐसे लगता है कि ये ज़िंदगी हर रोज़ फना का पैगाम दे रही है। वउरीदु अला रब्बिका सफ़्फ़ा, और पेश किए जाएंगे आपके रब की बारगाह में सफ़े बांधे हुए, बड़े डिसिप्लिन, बड़े ऑर्गेनाइज्ड, सीधी सफ़ों में आपके रब के सामने होंगे। इससे भी ज़्यादा कोई खूबसूरत पॉइंट हो सकता है सफ़ बंदी को एक्सप्लेन करने का? ये जो नमाज़ों में सफ़े बनती हैं ना, یا اورید علی ربک صفا کی تیاری ہوتی ہے. تو جن کی صفیں دنیا میں ٹیڑھی ہوں گی ان کے دل بھی ٹیڑھے, کل وہاں جا کے بھی ٹیڑھے میڑھے کھڑے ہوں گے اور سر جھکے ہوئے ہوں گے. زندگی پیچھے رہ گئی, کچھ بھی ہاتھ میں نہ آیا. پھر پوچھا جائے گا, بتاؤ لقد جئتمونا کما خلقناکم اول مرہ. پھر انہیں کہا جائے گا, ہم کہیں گے ان کو, آ گئے آج تم ہمارے پاس جیسے کہ ہم نے پیدا کیا تھا تم کو پہلی بار. کہاں گئیں تمہاری بحثیں, کہاں گئے تمہارے فلسفے جو بڑے بگھارتے تھے کہ قیامت نہیں آنی, کچھ نہیں ہوگا, رسولوں کی بات سچی نہیں ہے. آ گئے ہو نا آج ہمارے پاس. بالکل سورۃ الانعام میں ہم پڑھ چکے نا, وَلَقَدْ جِئْتُمُونَا فُرَادَى, بالکل وہی انداز ہے, اکیلے تنہا اور پہلی دفعہ جیسے پیدا کیا تھا. بل زعمتم لن نجعل لکم موعدا, بلکہ تم تو یہ خیال کیے ہوئے تھے کہ ہم تمہارے وعدے کا کوئی وقت ہی مقرر نہیں کریں گے, یعنی سب نے مر جانا ہے میں نے نہیں مرنا. آج خالی ہاتھ آ گئے ہو. کیسے پہلی دفعہ پیدا کیا تھا, اس کا کیا مطلب ہے کہ جیسے دنیا میں بچہ پیدا آتا ہے تو خالی ہاتھ ہوتا ہے. پہلے زمانے میں لوگ بڑے بھولے بھالے ہوتے تھے نا, تو بچہ پیدا ہوتا تھا تو بڑے بہن بھائیوں کو کیا بتاتے تھے, یہ رات کو چھت پھٹی تھی نا تو بچہ آ گیا تھا, تو پھر یہ ممی کپڑے کس کے ہیں, کہ وہ مائی آئی تھی وہ دے گئی تھی, جھوٹ ہی بولتے تھے لیکن بولتے تھے نا. آپ سوچئے کہ بچہ دنیا میں آتا کس حال میں ہے. بہت بڑے ہونے کے بعد جب پتہ چلتا ہے انسان کو, خود یقین کرے, ہمارے دور میں اتنا شعور نہیں تھا کہ بچہ نیکڈ آتا ہے دنیا میں. میں اپنا بتا سکتی ہوں کہ مجھے بھی یہی ذہن میں آتا تھا کہ بچہ کپڑوں کے سمیت آتا ہے دنیا میں. پتہ نہیں کیسے اللہ بھیجتا ہوگا لیکن کپڑے ہوتے ہیں. لیکن اللہ تعالیٰ کہتے ہیں کما خلقناکم اول مرہ. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا, اے لوگو, تم قیامت میں اپنے رب کے سامنے ننگے پاؤں ننگے بدن پیدل چلتے ہوئے آؤ گے. تین باتیں نوٹ کر لیں, کما خلقناکم میں کیسے پیدا کیا تھا اللہ نے, ننگے بدن جسم پہ کوئی کپڑا نہیں لے کے آئے, ننگے پاؤں پیدل چلتے ہوئے آؤ گے, اور سب سے پہلے جس کو لباس پہنایا جائے گا وہ ابراہیم علیہ السلام ہوں گے, کیونکہ ان کی اتر گئی تھی خلت آگ میں ڈلتے ہوئے. یہ سن کر حضرت عائشہ رضی اللہ تعالیٰ عنہ نے سوال کیا, اے اللہ کے رسول, سب مرد اور عورت ننگے ہوں گے اور ایک دوسرے کو دیکھتے ہوں گے؟ آپ نے فرمایا, اے صدیق کی بیٹی صدیقہ, اس روز ہر ایک کو ایسا شغل اور ایسی فکر گھیرے ہوئے ہوگی کہ کسی کو کسی کی طرف دیکھنے کا ہوش نہ ہوگا, سب کی نظریں اوپر اٹھی ہوئی ہوں گی. اللہ اکبر. پہلی دفعہ آئے تھے جیسے, ایک روایت میں آتا ہے غیر مختون, ختنہ نہیں کیا ہوگا اس دن انسانوں کا. بل زعمتم لن نجعل لکم موعدا, دنیا میں آتے کس حال میں اور بڑے کیسے بن جاتے ہو. اللہ کی ذات کیسے بندے کے ساتھ معاملہ کرے گی اللہ کو پتہ ہے. بعض کہتے ہیں اچھا ہم تو کفن پہنا کے دفناتے ہیں, پھر اس دن بے لباس کیوں ہوں گے, کفن تو یہیں رہ گئے. حضرت ابوبکر صدیق رضی اللہ عنہ کا جب آخری وقت آیا تو کہنے لگے کہ مجھے پرانی چادروں میں کفن دینا, نئی چادریں زندوں کے کام آئیں گی. اور پھر کہتے ہیں کہ زیر لب مسکرائے اور کہنے لگے کہ یہ چادریں تو تھوڑی دیر میں ویسے ہی بدل دی جائیں گی. اشارہ تھا کہ نیک انسان جب مرتا ہے تو جنت سے کفن آتا ہے. اب وہ جنت کا کفن پتہ نہیں کس چیز کا ہے, کوئی نورانی کفن ہے, ٹرانسپیرنٹ ہے, تو ہم اس کو قیاس نہیں کر سکتے کہ پہنایا تو کفن تھا اور دوسری طرف ایسے ہوا. یا ایک ہلکی سی بات سائڈ ایشو بتا دوں کہ بعض لوگ کسی کے نیک اور بد ہونے کا ایک معیار کیا بناتے ہیں, ہائے ہائے فلاں کو تو کفن بھی نصیب نہیں ہوا. سنا وہ جملہ, کوئی ڈوب کے مر گیا, جہاز میں مر گیا, کبھی ایسا نہ کہیں. اس لیے کہ اللہ کو پتہ ہے کہ کون کہاں کس حال میں ہے, لیکن فکر یہ ہے کہ کل وہاں پہنچیں گے تو پاس وہی ہوگا جو لے کے آئے تھے. فبودی الکتاب فطر المجرمین مشفقین مما فی, اور رکھ دیا جائے گا ان کے سامنے نامہ اعمال, پس تو دیکھے گا مجرموں کو کہ وہ ڈر رہے ہوں گے اس سے کہ جو فی ہی اس میں ہے. کس میں ہی سے مراد ہے نامہ اعمال. ویقولون, اور وہ کہیں گے, या वैलतना, हाय अफसोस हम पर, मा लिहाज़ल किताब, कैसी है ये हमारी किताब, ला युगादिरु सगीरतन वला कबीरतन, नहीं छोड़ा इसने किसी छोटे गुनाह को और किसी बड़े गुनाह को, इल्ला अहसाहा, मगर इसने शुमार कर लिया इसका। इमेजिन करें, कुछ ना छोटा छुटेगा ना बड़ा छुटेगा, हर चीज़ वहाँ मौजूद होगी, एक एक चीज़ दुनिया की वहाँ होगी, कहीं शक्लों की सूरत में, कहीं लिखत पढ़त की सूरत में, कहीं नेमतों की सूरत में, कहीं अजाबों की सूरत में। वजदू मा अमिलू हादिरा, और पा लेंगे उस दिन जो अमल उन्होंने किए थे अपने सामने। वला यज़लिमु रब्बुका अहदा, और आपका रब तो किसी पर जुल्म और ज़्यादती नहीं करता, इस बात का यकीन रख लो। मुझे इस आयत को पढ़ के जो फीलिंग्स आती हैं वो क्या हैं कि दुनिया में हमें बहुत सारे खौफ और अंदेशे होते हैं ना। कितने लोगों का डर होता है? अगर मैं आपसे ही पूछूं कि आपको किससे सबसे ज़्यादा डर लगता है, इंसानी रिश्तों में हो सकता है, बीवियां के शौहरों से, बच्चे के माँ बाप से, आजकल तो माँ बाप कहेंगे बच्चों से, कोई हुक्मरानों का डर कहेगा, कोई सियासी लीडर्स का, कोई बड़ी ताकतों का, ये डर है ना। इस आयत को खोल के देखें ज़रा, क़यामत का डर क्या होगा। मुशफ़िक़ीन मिम्मा फ़ी, इन तीन लफ्ज़ों को आप अलग से लिखें अपने नोट्स में। वो डरने वाले होंगे किस बात से? मिम्मा, मिन और मा था ये, उससे जो फ़ी ही इसमें है। किस में? ही क्या है? अल किताब, यानी जो चीज़ें, जो एंट्रीज, जो इंदराजात नामे अमाल में होंगे, इंसान सबसे ज़्यादा उससे डर रहा होगा। अल्लाहु अकबर। दुनिया में कभी किसी ने कोई बात वहाँ बोली हो ना कहीं, और वो उसकी रिकॉर्ड कर ली जाए, तो सबसे ज़्यादा इससे डरता है। दुनिया में ऐसा होता है कि नहीं? सबसे ज़्यादा हम डरते हैं कि हमारे ख़िलाफ़ कोई सबूत ना मिल जाए, क्योंकि एक अदालत लगी हो और वो मुलज़िम खूब बोल रहा है, बातें कर रहा है, मैंने ये नहीं किया, वो नहीं किया, और इतने में कोई चीज़ गवाही के तौर पे पेश कर दी जाए, तो फिर झुटला नहीं सकता। क़यामत के दिन इंसान सबसे ज़्यादा अपने नामे अमाल के इंदराजात से डरेगा। सिर्फ 5 सेकंड तक गौर करते हैं हम सारे, क़यामत के दिन मैं अपने किस किस अमल से डर रही होंगी। क्योंकि वहाँ कुछ भी छोटा और बड़ा नहीं छोटा। ज़रा अपने कुछ छोटे छोटे नोट तो करें अपने पास। बड़ी बड़ी चीज़ें हम लिख लेते हैं, आम इंसानों का हाल क्या होता है, बड़ी चीज़ें लिख लेते हैं, छोटी छोड़ देते हैं, कहते हैं उसको छोड़ दो। नहीं, आने पाई का हिसाब लिखा होगा क़यामत के दिन नामे अमाल में। ला युगादिरु सगीरतन वला कबीरा, बस इस रिकॉर्डर को अपनी आँखों के सामने रखा करें। ये रिकॉर्डर मेरे सामने तो दिन में 7-8 घंटे खुलता है, वल्लाही सबसे ज़्यादा फाइलें स्क्रीन पे यही होती हैं, और मैं जब इसको खोलती हूँ तो मैं कहती हूँ अल्लाह ताला यहाँ तो हम एडिट कर लेंगे, डिलीट कर देंगे, नॉइस निकाल देंगे, बोले हुए लफ्ज़ सीधे कर देंगे, गलत जुमला बोल गया उसको निकाल के दोबारा करेंगे, वहाँ क्या होगा, कौन करेगा हमारी एडिटिंग। और माशाल्लाह बहुत सारे स्टूडेंट्स हैं कि जो भी क्लासेस होती हैं, लेक्चर्स, एडिट करते हैं, आप लोग जो भी वेबसाइट्स पे देखते हैं वो एडिट होके ही आते हैं मोस्टली, तो मैं हमेशा उन सारे साथियों को यही दुआ देती हूँ, और बहुत प्यारे स्टूडेंट हैं, मुझे दिल से प्यारे लगते हैं वो, मैं कहती हूँ तुम मेरी बोले हुए लफ्ज़ों की एडिटिंग कर रहे हो, अल्लाह तुम्हारे नामे अमाल की एडिटिंग कर दे। शऊर के साथ ज़िंदगी बसर करने की ज़रूरत है। ये छोटी बात नहीं है कि वजदू मा अमिलू हाजिरा, अमल हाजिर कर दिए जाएंगे, कहीं सांप और बिच्छू बन के गले में लिपट रहा होगा वो माल जो ज़कात ना दिया होगा, जिस पे कंज अना कंजुक, तेरा माल, कहीं इंसान के गुनाह उसके सर कंधों पे बैल और गाय की शक्ल में होंगे, और कभी कभी नेकियां भी सामने आएंगी। अल्लाह के नबी ने फरमाया कि मोटे जानवर कुर्बानी के लिए ढूंढा करो, क्योंकि क़यामत के दिन पुल सरात पर ये तुम्हारी सवारियां होंगे। अल्लाह अकबर। इसी तरह यतीम का माल नाहक खाने वाले के बारे में आता है कि वो अपने पेटों में आग भर रहे हैं, تو لہٰذا بہت شعور کی ضرورت ہے۔ تلاوت سنتے ہیں یہاں تک، اور اس وقت کچھ اور نہ سوچیں، صرف اپنے ریکارڈر کو سوچیں، نامہ اعمال کو۔
وَاضْرِبْ لَهُمْ مَثَلَ الْحَيَاةِ الدُّنْيَا كَمَاءٍ أَنْزَلْنَاهُ مِنَ السَّمَاءِ فَاخْتَلَطَ بِهِ نَبَاتُ الْأَرْضِ فَأَصْبَحَ هَشِيمًا تَذْرُوهُ الرِّيَاحُ وَكَانَ اللَّهُ عَلَى كُلِّ شَيْءٍ مُقْتَدِرًا۔ المال والبنون زينة الحياة الدنيا والباقيات الصالحات خير عند ربك ثوابا وخير أملا۔ ويوم نسير الجبال وترى الأرض بارزة وحشرناهم فلم نغادر منهم أحدا۔ وعرضوا على ربك صفا لقد جئتمونا كما خلقناكم أول مرة بل زعمتم ألن نجعل لكم موعدا۔ ووضع الكتاب فترى المجرمين مشفقين مما فيه ويقولون يا ويلتنا ما لهذا الكتاب لا يغادر صغيرة ولا كبيرة إلا أحصاها ووجدوا ما عملوا حاضرا ولا يظلم ربك أحدا۔